Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. विद्यार्थीहरूलाई पढ्ने रहर जगाउनु पर्ने सरकारवालाको जोड, पहिलेको तुलनामा विद्यालय आउने विद्यार्थीको संख्या बढेको भनाई,
निर्वाचनलाई लक्षित गरी बाँके प्रहरीले विशेष सुरक्षा योजना लागू गर्यो, जुम्लामा 74% महिला महिनावरीको बेला गोठमा बस्ने गरेको तथ्याङ्क सार्वजनिक,
संसदको अवरोध हट्यो, चुनावमा सहभागी हुन राष्ट्रिय जनता पार्टीको 3 बुँदे शर्त,
श्रीलंकामा वर्षासँगै आएको बाढी पहिरोमा परि 100 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै बेपत्ता,
र एबीसी युथले एन्फा लीगको उपाधि हात पार्यो, आर्मी प्रधानमन्त्री कप क्रिकेटको सेमी फाइनलमा प्रवेश।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। निर्वाचनलाई लक्षित गरी बाँके प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। हिजो कोहलपुरमा बसेको नियमित बैठकमा बाँकेका एसपी टेक प्रसाद राईले सबै प्रहरी प्रशासनलाई रणनीतिक योजना अनुसार काम गर्न निर्देशन समेत दिनुभएको छ। उहाँले निर्वाचनलाई लक्षित गरी बनाइएको सुरक्षा योजना कार्यान्वयन शुरू भएको बताउनुभयो। बैठकले शान्ति सुरक्षा सुदृढ गर्नको लागि मतदान केन्द्रहरूको अनुगमन गर्ने, प्रहरी परिचालन गर्ने, जनगुनासो सुन्ने र तत्काल सेवा प्रवाह गर्नका लागि आवश्यक पहल थाल्ने निर्णय गरेको छ।
प्रदेश नम्बर 6 अन्तर्गत शिक्षा क्षेत्रमा काम गर्दै आएका सरकारवालाहरूले विद्यार्थीहरूले पढ्ने रहर जगाउनु पर्ने बताएका छन्। विद्यार्थीहरूमा अब पढाएको तिर्खा लगाउनु पर्ने भन्दै उनीहरूले यसमा सबैको सहकार्य आवश्यक रहेको बताएका हुन्। वीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। उनीहरूले शिक्षासँग सम्बन्धित सरकारका केही विशेष कार्यक्रम र गैर सरकारी संस्थाले सञ्चालन गरेको समावेशी शिक्षा कार्यक्रमका कारण विद्यार्थीहरूमा विद्यालय जाने रहर जगाएको बताएका छन्। जिल्ला शिक्षा कार्यालयहरूसँगको समन्वय गरी बीएसओ नेपाल, आस्मा नेपाल र ग्लोबल एक्सन नेपालले सञ्चालन गरेको सिकाइका लागि शिक्षण परियोजना र बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले यस्तो परिवर्तन ल्याएको शिक्षासँग सम्बन्ध राख्ने सरकारवालाहरूले बताएका छन्। प्रदेश नम्बर 6 जुम्ला र जाजरकोटमा सिकाइका लागि शिक्षण परियोजना सञ्चालन गरिएको छ भने सुर्खेतमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन भइरहेको छ। शिक्षाको लागि शिक्षण परियोजना आफ्नो जिल्लामा रहेका विभिन्न 8 विद्यालय अध्ययन गरी विद्यार्थी र उनीहरूका परिवार लक्षित कार्यक्रम सञ्चालन गरेको जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले जानकारी दिनुभयो। उहाँले विगतका 3 वर्ष अघिदेखि सञ्चालन भएको कार्यक्रम अन्तर्गत कक्षामा खेल्दै सिक्दै अवस्थाका बालबालिकाहरू घरमा समेत एक घर एक पढाइ कुना स्थापना गरिएको बताउनुभयो। जुम्लाका जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले पनि विद्यालय जाने नमान्ने विद्यार्थीहरू पछिल्लो समय विद्यालय जाने गरेको बताउनु भएको छ। सुर्खेतका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले बहिनी शिक्षा कार्यक्रम लागू भएदेखि विद्यार्थीहरू विद्यालय जाने तिर्खा जागेको बताउनु भएको छ। उहाँले सानै उमेरदेखि विद्यालय जान नमान्ने विद्यार्थीहरू पछिल्लो समय विद्यालय जाने गरेको बताइएको छ। यसैबीच 2 कार्यक्रममा पहिलो चरणबारे वीरेन्द्रनगर क्षेत्रीय कार्यशाला मार्फत समीक्षा समेत गरिएको छ। समीक्षामा बिएसओ नेपाल परियोजनाका संयोजक चन्द्र श्रेष्ठले सुर्खेतको कार्यक्रम 2 चरणमा समेत सञ्चालन गरिने बताउनु भएको छ। कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका निर्देशक हरि गौतम, आस्मा नेपालका कार्यकारी निर्देशक नवल किशोर यादव लगायतको सहभागिता रहेको थियो।
जुम्लामा अझै पनि 74% महिलाहरू महिनावारी भएको समयमा गोठमा बस्ने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ। 39% महिलाहरू छुट्टै छुई गोठ बनाएर बस्ने गरेको र 34% महिलाहरू गाई गोठ लगायतका अन्य पशुवस्तु बस्ने गोठमा बस्दै आएको तथ्याङ्क सार्वजनिक भएको हो। महिला तथा बालबालिका कार्यालय जुम्लाको नेतृत्वमा गरिएको घरदुरी सर्वेक्षणको आधारमा जिल्लामा रहेका साबिकका 26 गाविस र 1 नगरपालिकामा रहेका जम्मा घरदुरी मध्ये 995 घरदुरीमा सर्वेक्षण गरिएको थियो। 26% महिला महिनावारी भएको समयमा सुरक्षित घरमा बस्ने गरेको महिला तथा बालबालिका कार्यालय जुम्लाले जनाएको छ। यो तथ्याङ्कलाई आधार बनाएर महिला तथा बालबालिका कार्यालय जुम्लाको नेतृत्वमा 5 वर्षे कार्यान्वयन योजना समेत बनाइएको छ।
बर्दियामा वन जङ्गलमा पाइने बेलका दानाबाट बनेको शरबतले बजार लिएपछि व्यावसायिक हौसिएका छन्। बर्दियामा 6 वर्ष अघि सुरु गरिएको बेल शरबत उद्योगबाट आमदानी भइरहेको सञ्चालकहरूले बताएका छन्। जङ्गलमै खेर जाने बेलको दानाको सदुपयोग गरी उत्पादित शरबतबाट राम्रो आमदानी भएपछि व्यवस्थित एवं सुरक्षित घर नहुँदा र प्रचारको कमीले गर्दा समस्या हुने गरेको उनीहरूले बताएका छन्। एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत साबिक बर्दिया सुरुपटुवा साथ मधुबन नगरपालिका ओराली बजारको नवदुर्गा बेल शरबत उद्योग सञ्चालनमा आएको छ। सुनौ बर्दिया सहकर्मी भावुक योगीले तयार पारेको यो रेडियो सामग्री।
सदरमुकाम गुलेरियादेखि झण्डै 25 किलोमिटर पश्चिमतर्फ र पूर्व पश्चिम राजमार्गको भुरी गाउँदेखि 20 किलोमिटर दक्षिणतर्फ छ ओराली गाउँ। राजापुरतर्फ जाने सडक किनारमै छ सामुदायिक वन मार्फत सञ्चालन गरेको नवदुर्गा बेल शरबत उद्योग। नवदुर्गा सामुदायिक वन समूहले कृषि तथा सहकारी मन्त्रालय, कृषि उद्यम केन्द्र, उद्योग वाणिज्य संघ, पश्चिम तराई भूपरिधि विकास आयोजनाको संयुक्त पहलमा सरकारी निजी साझेदारी अवधारणामा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रम अनुसार बर्दियाका 25 वटा सामुदायिक वनको सहयोगमा नवदुर्गा सामुदायिक बेल शरबत उद्योग सुरु भएको हो। बेल शरबत उद्योगका अध्यक्ष कृष्ण परियार:
प्राकृतिक बेल भएको हुनाले 58-59 सालमा यसलाई सर्वेक्षण गर्यो र यहाँ बेल पाइन्छ र यो बेलले पक्कै पनि यहाँ एउटा उद्योग सञ्चालन गर्नुपर्छ र पुग्छ पनि भन्ने सोचका साथ तराई भूपरिधि कार्यक्रमले प्राविधिकले दिएको सल्लाह अनुसार हाम्रो समुदायहरू मिलेर यसलाई सञ्चालन गरे। 2062 सालदेखि सुरुवात गर्यौं र यसमा तराई भूपरिधि कार्यक्रम धनगढीबाट सहयोग भएको हो।
यो वर्ष वैशाख पहिलो सातामै सुरु भएको छ। शरबतको माग अनुसार मात्र उत्पादन गरिने भएकाले यहाँको बेल खपत भएपछि मात्र बाहिरबाट बेल ल्याउने गरिन्छ। यस वर्ष आफ्नै क्षेत्रमा प्रशस्त बेल छन्। यहाँको बेल पहिले खेर गइरहेको थियो, कसै कसैले पाक्यो भने फुटाएर खाने गर्थे। किताब कापी चपटाउने गमको रूपमा प्रयोग गरिन्थ्यो। 150-200 हेक्टर क्षेत्रमा प्रशस्तै प्राकृतिक बेलका रुखहरू छन्। यहाँको बेलले 30-35 हजार बोतल उत्पादन गर्न सहयोग पुर्याउँछ। प्राकृतिक रूपमा बेल भएकै खाली ठाउँमा 15,000 बेल वृक्षारोपण गरिएको छ। बेलबाट शरबत मात्र नभई बर्फी, क्यान्डी, धुलो पाउडर समेत बनाइने रहेछ। तर हामीले शरबत मात्र उत्पादन गरेका छौँ भन्नुहुन्छ अध्यक्ष कृष्ण परियार।
यहाँको बेलले 30-35 हजार बोतलसम्म उत्पादन गर्नमा सहयोग पुर्याउँछ। हामीले 2-3 पटक यस ठाउँमा वृक्षारोपण गरेका छौँ। प्राकृतिक भएकै खाली भएका ठाउँहरूमा ओबिओपी कार्यक्रमको सहयोगमा लगभग हामीले 15,000 वृक्षारोपण गरेका छौँ। यसबाट विभिन्न प्रकार पनि बनाउँदो रहेछ। बेलको बर्फीहरू, क्यान्डीहरू, त्यस्तै गरेर धुलो पाउडरहरू बनाएर पनि धेरै महँगोमा बिक्री हुँदो रहेछ। हामीले यहाँ यसलाई शरबत स्क्वाच बनाएर मात्रै हामीले बिक्री वितरण गरेका छौँ।
विशेष गरी यो क्षेत्र अलि अग्लो ठाउँमा छ, यहाँ प्राकृतिक बेल प्रशस्तै छन्। 58 सालतिर सर्वेक्षण गरी प्रशस्त बेल पाइने भएपछि बेल शरबत उद्योग सञ्चालन गर्नुपर्छ भन्ने सोचका साथ पश्चिम तराई भूपरिधि कार्यक्रम धनगढीले प्राविधिक पठायो र प्राविधिकले दिएको सल्लाह अनुसार 2062 सालमा उसैले मेसिन पनि अनुदान सहयोग दियो अनि समुदायहरू मिलेर सञ्चालन गरिएको हो। अहिले स्थानीय स्तरका 24 जनाले बेल फुटाल्नेदेखि अपरेटर लगायतका काम पाइरहेका छन्। घर नजिकैको उद्योगमा काम पाएकोमा धेरै खुसी छन् बेल फुटाउने काममा रहेकी र अपरेटरमा रहेका।
बेल फुटालिसकेपछि गुडी निकालिसकेपछि माथि हाल्ने ट्याङ्कीमा पानी हाल्ने एकदम राम्रो भएको छ। हामीलाई फाल्टु बस्नु भन्दा अलि रुपियाँ आइरहेछ।
अपरेटरले जस्तै यहाँ भित्र 8-10 जना काम गर्ने कामदारहरू हुन्छ, तिनीहरूलाई गाइड गर्ने, मेटलहरू टौलेर हाल्ने, कुन केमिकल कति हालिन्छ त्यसैको काम गर्छ। उद्योग यहाँ स्थापना भएदेखि नै यहाँ म काम गर्दै आइराखेको, तर बाहिरबाट अपरेटर आउनुभएको थियो, उहाँले सिकाएर अनि हामी त्यहाँबाट सिक्दै गएर अनि अहिले अपरेटर भएर काम गरिरहेको।
उद्योगमा स्थानीय स्तरका 24 जना र 1500 जनाले बेल संकलनको काम पनि पाएका छन्। उद्योग भएपछि गाउँका करिब 2500 कृषक लाभान्वित भएका छन्। वर्षेनी 2 लाखसम्म आमदानी भइरहेको छ। बेल शरबतलाई एक गाउँ एक उत्पादन कार्यक्रम कार्यान्वयन समिति तथा उद्योग वाणिज्य संघ गुलेरियाले बजारीकरण गर्दै आएको छ। उत्पादित शरबत मार्मोलेस ट्रेडमार्कले सहयोग स्वरूप जिम्मा लगेपछि विशेष गरी मार्मोलेस ब्रान्ड शरबतको काठमाडौँतिरै माग बढी छ। स्थानीय बजारमा हाल आफ्नै ट्रेडमार्क सौगात ब्रान्डको शरबतलाई गुलेरिया ठाकुरद्वारा बजारमा पठाइन्छ। बेलको शरबतले मानिसमा पुर्याउने फाइदाका साथै स्वादिष्ट हुने भएकाले यसको माग ठूला शहरतिर धेरै हुन्छ। तर नजिकको तीर्थहेला भने झैं बेल शरबत बारे स्थानीय स्तरकै जनमानसमा चेतना जगाउन सकिएको छैन। फेरि अध्यक्ष कृष्ण परियार:
हाम्रो यहाँको मान्छेले को को कोकोला खान्छ। कोकोला भनेको हाम्रो 700 ml 28 ml हुन्छ र उसमा 200 ml 30-35 rupees लिन्छ। त्यसरी हेर्दाखेरि पनि यो धेरै सस्तो नै पर्दा 100 rupees बोतल छ नि, यो धेरै सस्तो कोकको हिसाब। त्यस कारणले यो स्वास्थ्यको लागि हरेक, चाहे गर्मीमा चाहे ठन्डीमा, हरेक कुरामा यसले फाइदा पुर्याउँछ। यसको माग एकदम हुन्थ्यो, प्रचारको कमीले पनि हो, किनभने हामीले अब त्यसरी राम्रो तरिकाले यसलाई प्रचार गर्न सकेका छैनौँ र जनमानसमा यसको बारेमा जानकारी गराउन सकेका छैनौँ। त्यसले पनि अब यहाँ स्थानीय ठाउँमा भएको हुनाले यो बेल भन्ने के हो र भन्ने खालको पनि एउटा बुझाइ छ। तर जसरी यसको प्रचार प्रसार हुन्थ्यो भने पक्कै पनि यहीँको मान्छेलाई 30-40 हजारले पुग्दैन जस्तो लाग्छ। त्यस कारणले प्रचार प्रसारको लागि हामी अनुरोध पनि गर्छौँ र सम्बन्धित निकायहरू, हामीलाई सहयोग गर्ने निकायहरूसँग पनि हामीले अनुरोध गरेर प्रचार प्रसारमा यसलाई महत्व दिनुपर्छ भन्ने एउटा अनुरोध हाम्रो छ।
बेल एक सौन्दर्य एवं पवित्र बिरुवा हो, जसको पात शिव भगवानको पूजामा र नेवार समुदायमा बेल विवाहमा चढाइन्छ। बेलको रुखले छाया दिने, वातावरण स्वच्छ राख्न, भू संरक्षण गर्न र जडीबुटी औषधिमा समेत सहयोग गर्छ। त्यसैले बेल शर्बत पिउनमा मात्र नभई औषधिको रूपमा पनि प्रयोगमा आएको पाइन्छ। बेलको शर्बतबाट भिटामिन सी, प्रोटिन पाइने भएकाले स्वास्थ्यवर्धक छ। हैजा, झाडा पखाला, मधुमेह, दम, रक्तचाप, रक्त अल्पता, पेटका रोगी आदि बिरामीले बेल शर्बत औषधिको रूपमा खाँदा पनि राम्रो हुन्छ। त्यसैले बेल शर्बत उद्योगलाई व्यवस्थित बनाउन सम्बन्धित निकायले बेलैमा सोच्न जरुरी देखिन्छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम। तीन दल बीच सहमति जुटेपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई सहमत भएपछि प्रमुख विपक्षी नेकपा एमाले संसद अवरोध हटाउने सहमति जनाएको हो। दलहरू बीच सहमति जुटेपछि संसदको पहिलो बैठक सरकारको नीति तथा कार्यक्रम पेश गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएको छ। भण्डारीले गत बिहिबार संसदमा उपस्थित भए सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो। स्थानीय तहको संख्या वृद्धिको अवरोधमा एमाले संसद अवरोध गरेपछि सदनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत पास गर्न सकेको थिएन। सर्वोच्चले स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि दलहरूलाई सहमतिको लागि सजिलो होस् भन्ने दिएको थियो। यस्तै सरकारले प्रधान न्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिने जनाएको छ। तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिने प्रतिबद्धता जनाउनु भएको बैठकमा सहभागी एमाले नेता माधव कुमार नेपालले बताउनु भयो। प्रधानमन्त्रीले चुनावमा भएको धाँधली बारे छानबिन गर्न संसदीय समिति गठन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
राष्ट्रिय जनता पार्टी चुनावमा सहभागिताका लागि तीन बुधे शर्त राखेको छ। राष्ट्रिय जनता पार्टीका नेताहरूले काँग्रेसका शीर्ष नेताहरूलाई भेटेर चुनावको वातावरण नबनेको बताएका छन्। राजपाका नेता राजेन्द्र महतोले संविधान संशोधन रोकिएको र अरू विषय पनि टार्दै जान खोजिएको भन्दै पहिला चुनावको वातावरण बनाउन आग्रह गरेको बताउनुभयो। उहाँले चुनावका लागि जनसंख्याका आधारमा स्थानीय तहको संख्या वृद्धि, मुद्दा फिर्ता र दल दर्ता गरेर चुनाव चिन्ह दिनुपर्ने तीन शर्त काँग्रेस सभापति शेरबहादुर देउवासँग राखेको बताउनु भएको छ। कांग्रेस नेताहरूले प्रमुख दलहरूसँग परामर्श गरेर फेरि छलफल गर्ने आश्वासन दिएको उहाँको भनाइ छ। नेपाली कांग्रेसका नेताहरूले आन्दोलन छाडेर चुनावमा जान गरेको आग्रह राजपाले अस्वीकार गरेको हो। सर्वोच्च अदालतले स्थानीय तह थप्ने अधिकार सरकारलाई छैन भन्दै सरकारले यसअघि स्थानीय तह थप्न गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिइसकेको छ।
सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटना हुँदा पाइलट पारस राईको ज्यान गएको छ भने अरू दुईजना घाइते भएका छन्। राईको उपचारको क्रममा लुक्लामै ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो। दुर्घटनामा परि घाइते हुनुभएका पाइलट सृजन मानन्दर र विमान परिचालिका प्रज्ञा महर्जनको उपचार भइरहेको छ। उनीहरूको प्रतिकूल मौसमका कारण काठमाडौँ लग्न समस्या भएका कारण त्यही उपचार भइरहेको जनाइएको छ।
नेकपा एमाले दार्चुला जिल्लाका 9 स्थानीय तहमा उम्मेद्वारको टुङ्गो लगाएको छ। सचिवालय बैठकले महाकाली नगरपालिका र दुहु गाउँपालिकाको प्रमुख पदको टुङ्गो लगाएसँगै सबै स्थानीय तहको टुङ्गो लागेको हो। केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नम्बर 7 संयोजक भीम रावल एमाले केन्द्रीय सदस्य तथा दार्चुलाबाट निर्वाचित व्यवस्थापिका सांसद गणेश सिंह ठकुना लगायतको सहभागितामा उम्मेद्वारको टुङ्गो लगाएको हो।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। नेपाल प्रहरी र म्यादी प्रहरी गरी झण्डै 300 जनाको सहभागितामा जुम्लाको जुगाड खोला सरसफाई गरिएको छ। आफ्नै घर आँगनबाट बग्दै गएको जुगाड खोला दिन प्रतिदिन फोहोर हुँदा समेत कसैले चासो नदेखाएको कारण जुगाड खोला सरसफाईमा जुट्नु परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्ला सदरमुकाममा रहेको खलङ्ग बजारको बीच भागबाट बग्ने जुगाड खोला दिन प्रतिदिन फोहोर बन्दै गएपछि सरसफाई गरिएको हो।
भेरी खबरमा लागू अब एउटा विदेशको खबरतिर। श्रीलंकामा वर्षासँगै आएको बाढ़ी पहिरोमा फेरि ज्यान गुमाउनेको संख्या 100 नाघेको छ भने 100 जना भन्दा बढ़ी हराइरहेका छन्। पहिरोका कारण 20,000 जना विस्थापित र 2,00,000 भन्दा बढ़ी प्रभावित भएका श्रीलंकाले अधिकारीहरूले जनाएका छन्। श्रीलंकाको दक्षिण र पश्चिमी क्षेत्र बाढ़ी पहिरोबाट बढ़ी प्रभावित भएका छन्। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा सेनाको जहाज तथा हेलिकप्टर उद्धारका लागि परिचालन गरिएको श्रीलंकाको प्रकोप व्यवस्थापनले जनाएको छ। वर्षा सन् 2003 यताकै खराब रहेको मौसमविदहरूको भनाइ छ। सन् 2003 वर्षापछिको बाढ़ीमा परि 250 जनाको ज्यान गएको थियो भने 10,000 भन्दा बढी विस्थापित भएका थिए।
भेरी खबरमा अब लागौं खेल खबरतिर। जिल्ला स्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको उपाधि एबीसी युवा क्लबले हात पारेको छ। हिजो भएको फाइनलमा वीरेन्द्रनगर स्पोर्ट्स क्लबलाई 4-1 अन्तरले पराजित गर्दै एबीसीले जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको एन्फा लिगको उपाधि जितेको हो। एबीसीले लिग ट्रफीका साथै नगद 51,000 हात पारेको छ। प्रतिस्पर्धात्मक फाइनल खेलमा विजेताका एबीसीका तर्फबाट कप्तान खगेन्द्र खत्रीले ह्याट्रिक पूरा गर्नुभयो भने प्रकाश साईले 1 थप्नुभयो। उपविजेता वीरेन्द्रनगरका तर्फबाट कमल गुरुङले एकमात्र गोल फर्काउनु भयो। उपविजेता वीरेन्द्रनगरले 25,000 हात पारेको छ। विजेतालाई वीरेन्द्रनगर वडा नम्बर 6 वडाध्यक्ष मोती प्रसाद कडेल, सुर्खेत जिल्ला फुटबल संघका उपाध्यक्ष जनक रावलले ट्रफी चेक प्रदान गर्नु भएको हो भने उपविजेतालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले चेक र ट्रफी प्रदान गर्नु भएको हो। वडाध्यक्ष पौडे कडेलले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले खेलाड़ीहरूलाई अब जिल्लाको मात्र प्रदेशको पहिचान दिने गरी खेल्न सुझाव दिएका छन्। सुर्खेत जिल्ला फुटबल संघका उपाध्यक्ष जनरल रावतको अध्यक्षतामा भएको समापन कार्यक्रममा खेलकुद विकास समितिका सदस्य चन्द्रबहादुर बुढा, कराते प्रशिक्षक प्रदीप राई, पत्रकार महासंघका उपाध्यक्ष ललित बसेलको टोलीले टीम तथा रेफ्रीहरूलाई प्रदान पत्र प्रदान गरेको थियो। 17 टीम सहभागिता भएको प्रतियोगिता 1 सञ्चालन भएको थियो। यसपटक लिग विजेताले प्राप्त गरेको राशि 51,000 पुर्याएको सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेश कुमार कार्कीले जानकारी दिनुभयो।
र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमी फाइनलमा पुगेको छ। सुदूरपश्चिमाञ्चलको टीमलाई 8 हराउँदै आर्मी समूह बीबाट सेमी फाइनलमा पुगेको हो। 51 लक्ष्य आर्मीले 6/3 भेटायो। उसका लागि विनोद भण्डारीले 20 तथा अनिल मण्डलले 10 र सागर पुनले 10 बनाउनुभयो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले 22 सबै विकेट गुमाएर 50 बनाएको थियो। उसका लागि वसन्त खत्रीले 20 बनाउनु बाहेक अरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। समूह चरण अन्तिम खेलमा आज आर्मी र नेपाल पुलिस क्लब खेल्नेछन्। पुलिस पनि सेमी फाइनलमा प्रवेश गरिसकेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विद्यार्थीहरूलाई पढ्ने रहर जगाउनु पर्ने सरकारवालाको जोड, पहिलेको तुलनामा विद्यालय आउने विद्यार्थीको संख्या बढेको भनाई।
निर्वाचनलाई लक्षित गरी बाँकी प्रहरी विशेष सुरक्षा योजना लागू गर्यो। जुम्लामा 74% महिला महिनावरीको बेला गोठमै बस्ने गरेको तथ्याङ्क सार्वजनिक।
संसदको अवरोध हट्यो, चुनावमा सहभागी हुन राष्ट्रिय जनता पार्टीको 3 शर्त।
श्रीलंकामा वर्षासँगै आएको बाढ़ी पहिरोमा परि 100 ज्यान गयो, अरू 100 भन्दा बढी बेपत्ता।
र एबीसी युथले एन्फा लिगको उपाधि हात पार्यो, आर्मी प्रधानमन्त्री कप क्रिकेटको सेमी फाइनलमा प्रवेश।
हौस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।